नमस्कार, कार्यक्रम सडक र सवारीमा तपाईँलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईँको साथमा छु मनोज केसी। कार्यक्रम सडक र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राका लागि हामी आफैले अपनाउन सकिने र अपनाउनु पर्ने विभिन्न सावधानीका कुरा गर्छौँ। त्यस्तै सर्वसाधारणले सडक र सवारीमा भोग्न परेका समस्या अनि यसको समाधानका लागि गर्न सकिने प्रयासका कुरा गर्छौँ। साथै विभिन्न गाडीका पार्टपुर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सडकमा बेला बेलामा प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि चर्चा गर्छौँ।
ट्राफिक नियममा माना भइ सबैले नियम मिस्ना हुँदैन कसैले। ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सडक र सवारीको आजको अङ्कमा मसँग छ ट्राफिक अपडेटका साथै सडक र सवारी सम्बन्धी गतिविधि। त्यस्तै आजको कार्यक्रममा भित्रिएर पनि अलपत्र रहेका विद्युतीय सवारी साधन र पूर्ण सञ्चालनका लागि आवश्यक पूर्वाधारका साथै संघारमा रहेको नाडा अटोमोबाइल शोमा विद्युतीय सवारी साधनको उपस्थिति लगायत विषयमा इभानका पूर्व अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानी पनि छ।
20 वर्ष पुराना गाडीहरूलाई पनि कन्भर्ट गर्न दिने हो कि नदिने हो त भन्ने चाहिँ एउटा प्रश्न चिन्ह भएको कारणले गर्दाखेरि पनि अलिकति कन्भर्जनमा गर्न सकिने अवस्था छैन होइन।
कार्यक्रममा सवारी साहित्य पनि छ। यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले वर्षेनी वर्षायाम सुरु हुनासाथ बाढी पहिरोका कारण देशका अधिकांश सडक अवरुद्ध भई यात्रामा बढेको जोखिमलाई तपाईँले कसरी लिनुहुन्छ भनेर सोधेका छौँ। प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अङ्कमा हामी प्रसारण गर्छौँ। सिधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौँ। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट।
ट्राफिक अपडेट
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने अनि बाहिरिने सवारी साधन पनि सामान्य तवरले नै सञ्चालन भइरहेका छन्। बिहानको समयमा सडक केही खुकुलो हुने भएकाले गति सीमित गरी सवारी साधन चलाउनको लागि सम्पूर्ण चालकहरूलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 रामचन्द्र भन्ज्याङमा पहिरो खस्दा भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सवारी आवागमन हिजो बेलुकीबाट पूर्ण रूपमा प्रभावित भएको छ। अविरल वर्षाको कारण अन्दाजी 10 मिटर सडकमा पहिरो खसेकोले सडक पूर्ण रूपमा बन्द भएको हो। हिजो बेलुकी 7:45 बजेबाट अवरुद्ध सडक खुलाउनको लागि पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। मोटरसाइकल चोरीका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन्। धेरैजसो मोटरसाइकल चोरी सहित समातिएका घटनाहरू पनि हामीले सुन्दै आइरहेका छौँ। मोटरसाइकल चोरी गर्ने एकजनालाई मोटरसाइकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजो नियन्त्रणमा लिएको छ। हराएका मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना सङ्कलन निगरानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर 5 महालक्ष्मी सडक खण्डबाट वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश 02015P400 नम्बरको सेतो 200cc को पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मकवानपुर जिल्ला थाहा नगरपालिका 11 घर भई हाल कलङ्की बस्ने 23 वर्षका प्रताप तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभएको छ। उक्त मोटरसाइकलको वास्तविक नम्बर भने बागमती प्रदेश 02012P8206 रहेको खुल्न आएको छ। यसैबीच असार 3 गते शुक्रबार यता यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 105 जना ट्याक्सी चालकहरू कारवाहीमा परेका छन्। ट्राफिक अपडेटपछि अब सडक र सवारी सम्बन्धी केही समाचार। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। डिजेल तथा मट्टीतेलमा प्रति लिटर 27 रुपैयाँले र पेट्रोलमा प्रति लिटर 21 रुपैयाँले मूल्य वृद्धि भएको हो। बढेको मूल्य गैराती 12 बजेदेखि लागू भएको नेपाल ऑयल निगमले जनाएको छ। यससँगै 1 लिटर पेट्रोलको मूल्य 199 रुपैयाँ पुगेको छ। यसै गरी 1 लिटर डिजेल र मट्टीतेल किन्न 192 रुपैयाँ तिर्नुपर्ने भएको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ 19 रुपैयाँले बढाएर 185 रुपैयाँ प्रति लिटर पुर्याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने 100 अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा यही भाद्र 7 देखि 12 गतेसम्म आयोजना गरिने नाडा अटो सो 2022 गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिस्ट्रेसनमा उल्लेख्य सहभागिता रहेको छ। 4 दिनका लागि खुल्ला गरिएको रजिस्ट्रेसनमा 2 दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरूको दर्ता भइसकेको नाडाले जनाएको छ। असार 2 गते गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरूको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापक, कम्पनी ग्लोबल एक्सपोजिसनका प्रतिनिधि र नाडा अटो सो समितिका पदाधिकारीहरूको उपस्थितिमा सहभागी कम्पनीहरूलाई स्टलको छनौट एवं बाँडफाँड गरिएको छ। विगतका संस्करणहरूभन्दा पृथक यस वर्ष कमर्सियल व्हीकलहरूको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै 2 पाङ्ग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ। कोभिड महामारीका कारण 2 वर्षपछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यवसायीहरूको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताइरहेको अटो व्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको बताइएको छ। नाडा अटो सो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरूको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्रान्डहरूको प्रक्षेपणका लागि समेत नाडा अटो सो अपरिहार्य रहेको छ। सरकारले केही दिन पहिले सार्वजनिक गरेको बजेट मार्फत बढाइएको इलेक्ट्रिकल सवारी साधनमा लाग्ने करको दरलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र सुषमा लता माथेमाको संयुक्त इजलासले वातावरणीय कानूनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन एक विज्ञ र सरकारवालाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गर्ने गरी परमादेश जारी गरेको हो। शशि बस्नेतसम्मको टोलीले सर्वोच्च अदालतमा दैनिक बढिरहेको प्रदूषण र त्यसले पारेको प्रभावको विषयलाई ध्यान दिनुपर्ने र आवश्यक उपायहरू अपनाएर यसलाई कम गर्नुपर्ने माग गर्दै विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरिएको थियो। फैसलामा नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हित अनुकूल स्रोत साधनको संरक्षण, सम्वर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको आयातमा भारी मात्राले कर बढाएपछि अहिले प्रदेश सरकारहरूले समेत त्यसको सिको गरिरहेका छन्। सोही क्रममा बागमती प्रदेश र 1 नम्बर प्रदेश सरकारले बजेटमा यस्ता साधनको वार्षिक करलाई वृद्धि गरेका छन्। बागमती प्रदेशले यसअघि 50 किलोवाटभन्दा कम क्षमताका इलेक्ट्रिक कारमा वार्षिक कर नलाग्ने व्यवस्था मिलाएको थियो। तर हालै सार्वजनिक गरिएको बजेटमा 10 देखि 50 किलोवाट क्षमतासम्मका यस्ता कारमा वार्षिक 5,000 रुपियाँ कर लाग्ने व्यवस्था थप गरेको छ। अन्य क्षमताका इलेक्ट्रिक कार र मोटरसाइकल तथा स्कुटरमा भने पुरानै दरलाई निरन्तरता दिइएको छ। ललितपुरको झम्सीखेल बखण्डल सडक खण्ड आइतबारदेखि 1 वे गरिएको छ। ललितपुर महानगरपालिकाले सवारी चापलाई मध्यनजर गर्दै 1 वे गरेको हो। महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाचेतुले बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म 4 पाङ्ग्रे सवारी साधनको लागि 1 वे गरिएको जानकारी दिनुभएको छ। साँघुरा सडकको सवारी आवागमन सहजीकरणका लागि 1 वे गरिएको उहाँले बताउनु भएको छ। कामदेवता थानबाट समिट होटलको उकालो हुँदै झम्सीखेल आउने सवारीले बखण्डलबाट पूर्व लागेर पुलचोक हुँदै झम्सीखेल जानुपर्ने हुन्छ। सानेपाबाट अरुण थापाचोक हुँदै झम्सीखेल आउने सवारी साधनले बखण्डल चोक पुगेर पुलचोक पुग्नुपर्ने हुन्छ, उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाबारे चर्चा गर्छौँ। भर्खरै मैले ट्राफिक अपडेटका साथै केही सडक र सवारी सम्बन्धी समाचार प्रस्तुत गरेँ। कार्यक्रममा अब केही बेरमा भित्रिएर अलपत्र रहेका विद्युतीय सवारी साधन र पूर्ण सञ्चालनका लागि आवश्यक पूर्वाधारका साथै संघारमा रहेको नाडा अटोमोबाइल सोमा विद्युतीय सवारी साधनको उपस्थिति लगायत विषयमा इभ्यानका पूर्व अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानीको साथमा आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
छु टाढा भारी छ मन धेरै छ गर्नु छोटो जीवन सम्झन खोज्दा आतिन्छु झन् हजार सपना अधुरै छन् जाँदैछु टाढा भारी छ मन धेरै छ गर्नु छोटो जीवन सम्झन खोज्दा आतिन्छु झन् हजार सपना अधुरै छन्
Tiago with 4-star global NCAP rating. It's safest in the segment.
तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी। हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ। भर्खरै हामीले गीत सुनेका थियौँ हजार सपना अधुरै छन्, 1974 AD सिर्जना रहेको थियो यो कार्यक्रममा। अब पालो भित्रिएर अलपत्र रहेका विद्युतीय सवारी साधन र पूर्ण सञ्चालनका लागि आवश्यक पूर्वाधारका साथै सङ्घारमा रहेको नाडा अटोमोबाइल सोमा विद्युतीय सवारी साधनको उपस्थिति लगायत विषयमा इभ्यानका पूर्व अध्यक्ष उमेश राज श्रेष्ठसँग गरिएको कुराकानीको हामीले उहाँलाई सोधेका थियौँ। नेपालमा विद्युतीय सवारी साधनको उपस्थिति हामीले सोचे अनुरूप हुन नसकेको किन होला?
अब यो विद्युतीय सवारी साधनको उपस्थितिकै कुरा गर्नुहुन्छ भने अब यो हाम्रो लामो हिस्ट्री छ होइन, तर अब हामीले यसो हेर्दाखेरि चाहिँ के त भन्दाखेरि नीति सधैँभरि चाहिँ नि सरकारी नीति चाहिँ नि भोलाटाइल भएको अवस्था चाहिँ नि हामीले देख्छौँ होइन। जस्तो अब हिजोको दिनमा म कुनै बेलामा चाहिँ नि विद्युतीय सवारी साधन भनेर चाहिँ नि रेवा गाडी मगाइएको थियो, तर त्यो चाहिँ नि विद्युतीय होइन, यो त ब्याट्रीबाट चल्ने रहेछ भनेर 4-5 वर्ष चाहिँ नि तपाईँको भन्सारमा थन्किएको अवस्था थियो। त्यसपछि गएर चाहिँ नि दोस्रो चरणमा गएर तपाईँको यो जुन सफा टेम्पोहरू चाहिँ नि विक्रम टेम्पोको सत्ता भनेर ल्याइयो, तर फेरि पछि चाहिँ नि सरकारी हिसाबबाट चाहिँ नि होइन विक्रम टेम्पोको सत्ता चाहिँ नि माइक्रोबसहरू भनेर एकैचोटि चाहिँ नि सफा टेम्पोहरूलाई चाहिँ नि माइक्रोबस चाहिँ नि सौता थपियो होइन। त्यसपछि चाहिँ त्यसको विकास हुनलाई अलिकति गाह्रो भयो। त्यसपछि गएर चाहिँ नि तपाईँको केही समय पश्चात चाहिँ नि यहाँ स्वदेशी उद्योगहरू जुनले चाहिँ नि अब यो तिन पाङ्ग्रे सवारी साधनहरू चाहिँ नि बनाउँथे, ती सवारी साधनहरू आयात गर्दा गर्दैको अवस्थामा भन्सारमा चाहिँ आइपुग्दाखेरि भन्सारमा चाहिँ नि फेरि एकैचोटि चाहिँ नि तपाईँको अब हिजोसम्म चाहिँ नि ट्याक्स लाग्दैन थियो, आज 86 लिएर पार्ट्सहरू सबैमा चाहिँ नि ट्याक्स लाग्ने चाहिँ अवस्था सिर्जना भयो। त्यस कारणले गर्दाखेरि 1.5-2 वर्ष चाहिँ नि यहाँको म्यानुफ्याक्चरिङ प्लान्टहरू सबै चाहिँ नि बन्द भएको थियो। त्यसै गरेर त्यो पश्चात फेरि चाहिँ नि ब्याट्रीको प्रब्लम आयो। त्यसपछि ब्याट्रीमा चाहिँ नि भन्सारहरू लाग्यो, यहाँ नेपालमै चाहिँ नि उत्पादन हुने गाडीहरूमा पनि ब्याट्रीमा चाहिँ नि भन्सार लाग्यो। अब हामीले योभन्दा अगाडि चाहिँ नि 2-3 वर्ष अगाडिको पनि हामीले परिघटना हेर्न सक्छौँ कि अब अर्थ मन्त्रालयले 81 चाहिँ नि 100% चाहिँ नि भन्सार चाहिँ नि लगाइदियो इलेक्ट्रिक गाडीमा। कतिपय गाडीहरू चाहिँ नि तपाईँको चाहिँ नि भन्सारमा थिए, कतिपय चाहिँ नि एलसी खोलेर आयात भइसकेका थिए, कतिपयले चाहिँ नि चार्जिङ स्टेसनका लागि चाहिँ नि लगानी गरिसकेका थिए। त्यस्तो अवस्थामा यो सार्वजनिक एउटा व्यवसायीहरूको चाहिँ नि लगानीको पनि कुनै पनि सुरक्षणको चाहिँ नि प्रत्याभूति नहुने गरेर चाहिँ नि एकाएक चाहिँ नि भनौँ न अब यदि 10% थियो भने त्यसलाई चाहिँ नि 1 वर्षमा चाहिँ 20% गर्नुसम्म चाहिँ लाग्ने होला, तर 10%बाट चाहिँ एकैचोटि चाहिँ 100%, 200%मा चाहिँ जानु भनेको चाहिँ नि कुनै व्यवसायीहरू चाहिँ नि कसरी व्यवसाय गर्छन् त भन्दाखेरि सरकारको नीतिले चाहिँ नि यसलाई प्रशय दिएको छ, त्यस कारणले यो व्यवसाय गर्नुहुन्छ भन्ने हिसाबले चाहिँ नि व्यवसाय गर्छन् र त्यही अनुसारको चाहिँ लगानीहरू पनि हुन्छ। तर एकाएक चाहिँ सरकारको चाहिँ जहिले पनि यो भोलाटाइल नीतिले गर्दाखेरि अब अहिले भर्खरै पनि यो वर्षमा पनि फेरि तपाईँको चाहिँ नि अर्को सर्टन क्यापासिटी भन्दा माथिको चाहिँ नि गाडीहरूलाई फेरि चाहिँ नि भन्सार लगाइदिया छ, त्यो पनि फेरि चाहिँ नि त्यो भन्सार पनि फेरि चाहिँ नि अलिकति धेरै नै लाग्या छ। यो अलिकति चाहिँ नि कस्तो भन्दाखेरि अलिक सोचनीय विषय चाहिँ के छ त भन्दाखेरि कस्टम ड्युटी या फेसिलिटी जे पनि गभर्मेन्टले प्रमोट गर्नको लागि चाहिँ नि दिनुहुन्छ त्यसलाई चाहिँ नि के त भन्दाखेरि बिस्तारै ग्रेजुअल्ली बढाउनु पर्छ भने पनि ग्रेजुअल्ली बढाउनु पर्यो, न कि चाहिँ नि टोटल बिजनेसलाई चाहिँ नि एफेक्ट गर्ने र टोटल चाहिँ नि इन्डस्ट्रीलाई नै ह्याम्पर हुने गरेर चाहिँ नि गर्नु भएन। यही कारण विशेष गरेर यो भोलाटाइल नीतिको कारणले गर्दाखेरि नै चाहिँ नै मलाई लाग्छ कि विद्युतीय सवारी साधनहरूको विकास प्रवर्धन राम्रोसँग हुन सकेको छैन।
पहलको लागि त धेरै निकायहरूबाट धेरै कम्पनीहरूबाट पनि काम अगाडि बढिराखेको छ। अब हामी देशैभर चाहिँ विद्युतीय सवारी साधन नै गुडाउँछौँ, चाहे त्यो सार्वजनिक गाडीको रूपमा होस् चाहे त्यो निजी गाडीको रूपमा होस्। हामीले बिस्तारै चाहिँ यो फोसिल फ्युल इन्जिन भएका गाडीहरूलाई चाहिँ विस्थापन गर्नै पर्छ प्रदूषणको हिसाबले पनि अथवा महँगीको हिसाबले पनि भनेर भनिएको छ। र पनि कतिपय स्थानमा भने आएर रहेका गाडीहरू पनि त्यत्तिकै थन्केर बसेका छन्, तिनको सिस्टमले भनौँ न तिनको इन्जिनले भोलि काम त गर्छ।
मैले यसको मुद्दा चाहिँ नि म जाने सार्वजनिक सवारी साधनतिर नै इङ्कित गर्छु धेरै चाहिँ नि, किन भन्दाखेरि सार्वजनिक सवारी साधनमा जस्तो अहिले भर्खरै चाहिँ नि अब सरकारले ट्याक्सीको लागि भनेर सार्वजनिक सवारी साधनको चाहिँ नि सेडान गाडी भनेर चाहिँ जुन भर्खरै नीति निकालिसकेका छ होइन, अब यो ट्याक्सीमा चाहिँ नि खालि इलेक्ट्रिक मात्रै हुन्छ र त्यो बाहेक अन्य चाहिँ राख्न पाइँदैन भनेर भनेको छ। तर पनि कस्तो छ भन्दाखेरि जुन प्रकारको गाडीहरू भनिएको छ त्यो प्रकारको गाडीहरू भन्दा अलिकति चाहिँ नि जस्तो एकदमै हाई क्लासको गाडी भयो त्यो त्योभन्दा चाहिँ अलिकति तल्लो लेभलको पनि गाडीहरूलाई चाहिँ ट्याक्सीको रूपमा जान दिएको भएदेखि चाहिँ नि छिटै चाहिँ एडप्टेसन हुन्थ्यो। अब कन्भर्जनको कुरा गरेका छन् गभर्मेन्टले, कन्भर्जन गर्दाखेरि यो ट्याक्सीहरू अहिले भएका गाडीहरूलाई भएको ट्याक्सीहरूलाई चाहिँ नि कन्भर्जन गरेर चलाउने मिल्ने कि नमिल्ने होइन, यो 20 वर्षपछि सार्वजनिक सवारी साधनहरू चाहिँ जम्मै स्क्रापै हुनुपर्ने भन्ने गभर्मेन्टको जुन नीति छ त्यो अन्तर्गत चाहिँ कन्भर्टेड इलेक्ट्रिक ट्याक्सीहरू चाहिँ पर्ने कि नपर्ने भन्ने कुरा पनि एउटा विशेष प्रश्नको रूपमा उठेको छ। त्यसबाहेक चाहिँ अर्को के छ त भन्दाखेरि हाम्रो कुनै पनि अब सार्वजनिक सवारी साधन, अब काठमाडौँकै कुरा गर्ने हो भने लगभग चाहिँ तपाईँको 8 चाहिँ प्राइमरी रुट छ, तपाईँको 16 जति चाहिँ टर्सरी रुट छ र 40 भन्दा बढी चाहिँ नि तपाईँको टर्सरी रुट छ र 16 सेकेन्डरी रुट छ होइन, र टर्सरी रुटहरूको लागि त तपाईँको चाहिँ नि साना गाडीहरू त चल्नुपर्ने हो। अहिले के छ त भन्दाखेरि सबै चाहिँ नि ठुला बसहरूको मात्र चाहिँ नि आयात गर्ने र ठुला इलेक्ट्रिक बसहरू राख्नुपर्छ भन्ने किसिमको कन्सेप्ट मात्र गभर्मेन्टको छ र मार्केट मिक्सको कन्सेप्टै छैन। जबकि यहाँ चाहिँ 20 वर्ष पुरानो यत्रो धेरै चाहिँ माइक्रो बसहरू चाहिँ तपाईँको चाहिँ विस्थापित हुने अवस्थामा छ, त्यस्तै गरेर चाहिँ नि तपाईँको ग्यास टेम्पोहरू विस्थापित हुने अवस्थामा छ। यसका सट्टामा चाहिँ नि हामीले स्वदेशमै उत्पादन भएका सफर टेम्पोहरू किन प्रयोग गर्न नसक्ने, किन राख्न नसक्ने, र चाहिँ नि तपाईँको माइक्रो बसेसहरू जो चाहिँ नि अब 11 सिटदेखि लिएर चाहिँ नि 20 सिटसम्मको माइक्रो बसहरूलाई चाहिँ नि उपत्यकाभित्र चाहिँ रुट पर्मिटको लागि किन बन्देज गर्ने। अब एकापट्टि चाहिँ नि गभर्मेन्टले के छ त भन्दाखेरि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भन्ने, तर यस्तो सफा टेम्पो जस्ता रिक्सा जस्ता चाहिँ नि गाडीहरू जुन चाहिँ अब नेपालमा बनेका थिए त्यसलाई चाहिँ नि समय समयमा टाइम टाइममा चाहिँ नि रोक्ने र फेरि खुल्ला गर्ने किसिमका चाहिँ नि नीतिहरू अवलम्बन भइरहेको छ। हिजोको दिनदेखि चाहिँ नि यो नीतिले चाहिँ नि स्वदेशी उद्योगलाई सहकार्य गरेर यसलाई चाहिँ हेल्प गरेको भएदेखि चाहिँ डेफिनेटली आजको मितिमा त तपाईँको एउटा नयाँ आयाम नयाँ चाहिँ किसिमको इन्डस्ट्री पैदा भइसकेका हुन्थ्यो होला। तर अब नीतिगत रूपमा विद्युतीय परिवर्तनलाई चाहिँ प्रशय दिने भन्दा भन्दै पनि विभिन्न मार्केट मिक्सको भिजनलाई चाहिँ नि ध्यानमा नराखिकन खालि ठुला गाडी मात्र भन्ने अवस्थामा चाहिँ नि मेरो विचारमा चाहिँ नि सार्वजनिक सवारी साधनमा तत्कालै चाहिँ नि धेरै ठुलो परिवर्तन आउन चाहिँ मुस्किल छ।
जुन आएर थन्किएका गाडीहरू भनौँ न जो ठुला गाडीहरू आएर थन्किएका छन् त्यो के ल्याउन आवश्यक थियो या यहाँ भएकै पुराना ठुला गाडीहरूलाई रूपान्तरण गर्न सकिन्थ्यो यहाँको विचारमा?
अब यस्तो छ तपाईँको यो दुईटा यसलाई चाहिँ दुई तरिकाबाट हेर्न सकिन्छ। एउटा चाहिँ नि रूपान्तरणको चाहिँ नि पोसिबिलिटी हुँदै नभएको होइन होइन, र यो रूपान्तरण चाहिँ नि अब धेरैवटा देशहरूमा जस्तो मैले सुनेको चाहिँ नि अफ्रिकन कन्ट्रिजहरूमा जुन देशहरूमा चाहिँ अलिकति भनौँ न तपाईँको नाइजेरियाहरू यिनीहरू कन्ट्रीहरूमा चाहिँ नि कतिपय चाहिँ नि अब इलेक्ट्रिक बसहरूको चाहिँ नि किटहरू नै लगेर त्यसलाई चाहिँ नि रूपान्तरण गरेर सञ्चालन गराएको छन् होइन, त्यस्तै गरेर चाहिँ नेपालमा पनि अलिकति प्रशय दिएर चाहिँ गर्ने हो भने वास्तवमा भन्ने हो भने धेरै जस्तो चाहिँ नि गाडीहरू चाहिँ नि तपाईँको कन्भर्जन गर्न मिल्छ र यसलाई रूपान्तरण गरेर इलेक्ट्रिकमा कन्भर्ट गरेर चलाउँदाखेरि जस्तो चाहिँ नि भनौँ अहिले हाम्रो एउटा गाडीको अराउन्ड चाहिँ नि काठमाडौँमा चल्ने एउटा बसको चाहिँ नि 1,50,00,000 रुपियाँ पर्छ भने 75,80,00,000 रुपियाँमा चाहिँ नि तपाईँको एउटा टोटल अहिले भएको एक्जिस्टिङ भेहिकललाई चाहिँ नि कन्भर्ट गरेर चलाउन सकिन्छ। त्यस्तै गरेर माइक्रोबसहरूको कुरा गर्नुहुन्छ भने त्यसलाई पनि तपाईँको चाहिँ नि 20,00,000 जति चाहिँ नि खर्च गरेर त्यसलाई चाहिँ 20-25,00,000 चाहिँ नि माइक्रोबस चाहिँ नि पुरा रूपमा चाहिँ कन्भर्ट गरेर सञ्चालन गर्न सकिन्छ। तर सार्वजनिक सवारी साधनहरूको हकमा मैले अघि भने जस्तो ट्याक्सी भयो माइक्रोबस भयो यी गाडीहरूलाई चाहिँ नि गभर्मेन्टले तत्काल चाहिँ नि 20 वर्ष पुरानो गाडीहरूलाई पनि कन्भर्ट गर्न दिने हो कि नदिने हो त भन्ने चाहिँ नि एउटा प्रश्न चिन्ह भएको कारणले गर्दाखेरि पनि अलिकति कन्भर्जनमा गर्न सकिने अवस्था छैन होइन। अब अघि तपाईँले भन्नुभएको जस्तो चाहिँ नि अब यो गाडीहरू चाहिँ नि आयात भएका छन् नचलेका छन् तर ती गाडीहरू चाहिँ नि भोलिको दिनमा राम्रोसँग सञ्चालन हुन सक्छ कि सक्दैन भनेर चाहिँ जुन प्रश्न उठाउनु भयो त्यसमा चाहिँ म के भन्छु भने अब कतिपय जस्तो अहिले खासै भनौँ भनेदेखि त्यस्तो धेरै गाडीहरू त छ जस्तो मलाई लाग्दैन। अहिले भएको भनेको चाहिँ नि त्यही अब हाम्रो लुम्बिनी उसले चाहिँ नि ल्याएको त्यो एडिबीको प्रोजेक्ट अन्तर्गत आएका गाडीहरू हुन् ती गाडीहरू चाहिँ खन्केरै बसेका छन्। तर मलाई जहाँसम्म लाग्छ यसमा चाहिँ सबैमा चाहिँ लिथियम ब्याट्री भएको कारणले गर्दाखेरि केही समयसम्म चार्ज मात्र गरेर राख्दाखेरि पनि यो ब्याट्रीहरू चाहिँ नि टिकाउ छन् र यसले चाहिँ खासै इन्जिनहरू यताउता बिग्रिने भन्ने समस्या चाहिँ पहिला चाहिँ नि तत्कालैको लागि नहोला तर अब त्यसलाई चाहिँ नि अब राख्ने ठाउँ कस्तो छ कसरी चाहिँ नि अब हेरचाह गरेर राखेछ त्यसमा चाहिँ नि भर पर्ने कुरा हो।
पुरानो गाडीलाई विद्युतीय गाडीको रूपमा रूपान्तरण गर्दाको हकमा कतिले चाहिँ यसो पनि भन्ने गरेका छन् कि जुन गाडीहरू पुराना गाडी थिए ती सबै मेटल बडीका हुन् र अहिले आएका गाडीहरू सेमी मेटल बडीका छन् त्यसले गर्दाखेरि हल्का गाडीहरूलाई चाहिँ कन्भर्ट गर्न सजिलो रूपान्तरण गर्न सजिलो पुराना गाडीहरूलाई भनौँ न जो भारी गाडीहरू हुन्छन् तिनलाई विद्युतीय गाडीमा कन्भर्ट गरिसकेपछि रूपान्तरण गरिसकेपछि तिनलाई सञ्चालनमा ल्याउन चाहिँ धेरै महँगो पर्छ भन्ने खालको पनि विचार आएको छ नि।
होइन अब डेफिनेटली अब पुरानोलाई चाहिँ नि कन्भर्ट गर्दाखेरि अलिकति इफिसियन्सीमा त ह्रास हुन्छै हुन्छ नहुने कुरा पनि होइन होइन इफिसियन्सी त ह्रास हुन्छ नि जस्तो चाहिँ तपाईँको जुन चिजको लागि जे चिज बनेको त्यही चिजको लागि चाहिँ नि मोडलिङ गरे हुन्छ। अब अहिलेको चाहिँ नि बडीहरू तपाईँको तपाईँले भन्नुभयो जस्तो च्यासिसहरू होइन यो चाहिँ नि अलिकति छुट्टै किसिमको प्रकृतिको चाहिँ नि बनेर आइरहेको अवस्था हो र त्यो चाहिँ नि केही मात्रामा चाहिँ नि योभन्दा हलुका हुन्छ र त्यो भन्दैमा चाहिँ नि कन्भर्ट गर्नै नसक्ने र कन्भर्ट हुँदै नहुने पनि होइन। किन भन्दाखेरि जस्तो अब मैले मेरो देशबाट चाहिँ नि लगभग चाहिँ नि 1.5 करोड रुपियाँ चाहिँ नि बाहिर पठाउनु र मैले चाहिँ नि त्यही फेसिलिटी लगभग त्यही फेसिलिटीमा लगभग चाहिँ नि 5-10% चाहिँ नि बढी इफिसियन्सी चाहिँ नि घट्ला तथापि चाहिँ नि मैले त्यो चिज चाहिँ यहाँ कन्भर्ट गरेर चलाउन सक्छु भने मेरो त एउटा बस बराबर चाहिँ नि 60-70 हजार डलर त बाहिर जानबाट रोकियो नि त। मैले सेभिङ त त्यही गर्छु मेरो के भन्छ देशकै चाहिँ नि इन्धन मैले प्रयोग गर्न पाउँछु रातिखेर गएको बिजुली प्रयोग गर्न पाउँछु र अर्को कुरा सबैभन्दा मुख्य कुरा चाहिँ के छ त भन्दाखेरि यसमा अहिले सबैभन्दा अलिकति गाह्रो भनेको चिज चाहिँ नि के छ भने फाइनेन्सिङको अवधारणा चाहिँ नि अहिलेसम्म ब्याङ्किङ सेक्टरमा चाहिँ नि इलेक्ट्रिक भेहिकलमा सार्वजनिक सवारी साधनमा विशेष गरेर चाहिँ नि फाइनेन्सिङको अवधारणा नै सुरु भएको थियो फाइनेन्सिङै गर्दैन जस्तो चाहिँ तपाईँको चाहिँ अब अहिले हाम्रो चाहिँ नि जस्तो एउटा बस एउटा चाहिँ नि डिजल बस भयो भने त्यसको चाहिँ 40-50,00,000 रुपियाँ लाग्छ भने एउटा इलेक्ट्रिक बस त अहिले 1.5 करोड भन्दा माथि छ भनेपछि लगभग 3 टाइम्स महँगो भयो र 3 टाइम्स महँगो गाडीलाई चाहिँ नि ल्याएर चाहिँ तपाईँको के छ भन्दाखेरि सेम रेटमा चलाउँदाखेरि पोसाउँछ कि पोसाउँदैन त भन्ने चाहिँ एउटा ठुलो प्रश्न चाहिँ नि त्यो छ र रेट अफ रिटर्न चाहिँ नि छ कि छैन भन्ने चाहिँ नि ठुलो प्रश्नले गर्दाखेरि पनि अब ब्याङ्किङ सेक्टरका साथीहरू चाहिँ नि डराउनुहुन्छ होइन त्यसमा लगानी गर्नलाई चाहिँ नि हत्किनुहुन्छ यो नयाँ टेक्नोलोजी यो ऊ भनेर त्यसैले गर्दाखेरि सरकारी निकाय अन्तर्गत चलेका ब्याङ्कहरू कमसेकमले चाहिँ नि कुनै पनि हालतमा विद्युतीय सवारी साधनहरूमा चाहिँ नि लगानी गर्ने एउटा मेकानिजम तयार गर्नु पऱ्यो। त्यसमा पनि सबैभन्दा मुख्य चाहिँ नि म के भन्छु त भन्दाखेरि यसलाई चाहिँ नि प्रायोरिटी सेक्टरमा राखेर प्रायोरिटी सेक्टर लेन्डिङ अन्तर्गत चाहिँ नि जानु पर्यो, त्यसको मात्रै चाहिँ नि यो सार्वजनिक सवारी साधनहरू चाहिँ नि अलिकति चाहिँ नि अगाडि बढ्न सजिलो हुन्छ। किनभने अब हामी आफैले चाहिँ नि जुन मगाएका माइक्रो बसेसहरू अहिलेको समयमा चाहिँ नि के त भन्दाखेरि लगानी भइरहेको अवस्थै छैन। प्राइभेटमा गयो भने त्यही गाडीलाई चाहिँ नि कुनै स्कुलले खरिद गर्दाखेरि स्कुलको नाममा चाहिँ नि तपाईँको त्यो गाडी चाहिँ नि बेच्न सकिन्छ, फाइनेन्स हुन सक्छ, तर कुनै रुटमा त्यो गाडी चल्छ र पब्लिकलाई सेवा दिन्छ भनेर हामीले चाहिँ नि फाइनेन्सिङ इन्स्टिट्युसनमा गयौँ भने हाम्रो चाहिँ नि पब्लिक गाडीमा अहिले लगानी गर्ने नीति छैन, नीति छैन, यसलाई चाहिँ नि लगानी गर्न सकिँदैन, यो रिस्क जोनभित्र परेको छ, राष्ट्र ब्याङ्कले पनि यही भनेको छ भन्ने किसिमको कुरा ल्याउँछ। त्यो कारणले गर्दाखेरि के त भन्दाखेरि अब फाइनेन्सियल इन्स्टिट्युसन भनेको त कुनै पनि व्यवसायको चाहिँ मेरुदण्ड हो नि त। अब मेरुदण्डै खुस्क्यो भने चाहिँ त्यो मान्छे हिँड्न सक्छ त सक्दैन नि। त्यस्तै गरेर चाहिँ अहिले सार्वजनिक यातायातको इलेक्ट्रिक भेहिकल अन्तर्गतको चाहिँ हालत यही छ।
अन्त्यमा जति नै कुरा गरे पनि व्यावसायिक व्यापारिक हिसाबले हेर्दाखेरि अटो सोहरू हुने गर्छ जुन हरेक वर्ष चाहिँ नाडाले गर्दै आएको छ, यसमा चाहिँ यसपालि यहाँको बुझाइमा विद्युतीय गाडीहरूको उपस्थिति चाहिँ कस्तो देख्नुहुन्छ?
अब अहिले लगभग वास्तवमा भन्दाखेरि तपाईँको 17-18 त तपाईँको चाहिँ इलेक्ट्रिक स्कुटर्सहरूको कम्पनी अलरेडी यहाँ नेपालमा भइसकेको छ। त्यस्तै गरेर अब तपाईँको कारकै कार तपाईँको इलेक्ट्रिक भ्यानहरूको कुरा गर्नुहुन्छ भने लगभग चाहिँ नि अहिले 6-7 कम्पनीहरूले चाहिँ नि इलेक्ट्रिक गाडीहरू मगाइरहेको अवस्था छ। भनेपछि अहिले विगतका तुलनामा अहिलेको अवस्थामा चाहिँ नि इलेक्ट्रिक गाडीहरूको भेराइटी पनि बढेको छ र त्यसको नाडा अटो सोमा चाहिँ राम्रै उपस्थिति हुन्छ भन्ने मलाई लाग्यो।
हस्, यहाँको साथ, समय र यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो इभानका पूर्व अध्यक्ष उमेश राज श्रेष्ठ। भित्रिएर अलपत्र रहेका विद्युतीय सवारी साधन र पूर्ण सञ्चालनका लागि आवश्यक पूर्वाधारका साथै सङ्घारमा रहेको नारा अटोमोबाइल सोमा विद्युतीय सवारी साधनको उपस्थिति लगायत विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीले उहाँलाई सोधेका थियौँ, नेपालमा विद्युतीय सवारी साधनको उपस्थिति हामीले सोचे अनुरूप हुन नसकेको किन होला? अब केही बेरमा उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेको प्रश्न, नेपालमा चल्ने सवारी साधनहरूले प्रदूषण नियन्त्रणको लागि सहजताको काम कत्तिको गरेका छन् जस्तो तपाईँलाई लाग्छ? यो प्रश्नमा आएका तपाईँका प्रतिक्रिया लिएर आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
Life is seriously fun. Make the moves, make the turns, and stop. Keep it on the run. Tatero sati bola, mabiro sati bola. Now that sounds like a plan. Put the Tiago tune on. Ooh la 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 la, ooh la 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 la. It's fantastic, Tiago fun. Get the mood on.
Tiago with 4-star global NCAP rating. It's safest in the segment.
Seedha kura prashna vichar.
Yo ho Ujalo Radio Network.
Kathmandu ma 90 megahertz.
सिधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी। हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ। अब भने फेसबुकमा तपाईँका प्रतिक्रिया जुन आएका छन्, उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले सोधेको प्रश्न, नेपालमा चल्ने सवारी साधनहरूले प्रदूषण नियन्त्रणको लागि सहजताको काम कत्तिको गरेका छन् जस्तो तपाईँलाई लाग्छ? यसमा आएका तपाईँका प्रतिक्रियाहरू रहेका छन्। जतिले प्रतिक्रिया जनाउनु भएको छ लाइक मात्रै गर्नुभएको छ, सम्भवतः कमेन्ट सेगमेन्टमा लेख्नु भएको छैन, र ज जसले लाइक मात्रै गर्नुभएको छ उहाँहरू नियमित श्रोताहरू हुनुहुन्छ। योपालि लेख्नलाई चाहिँ किन अल्छी गर्नुभएको हो भन्ने कुरा सोध्न मन लागेको छ। अर्को पालिदेखि यस्तो अल्छी नगर्नुहोला है, जुन लाइक मात्रै गर्नुभएको छ कमेन्ट सेगमेन्टमा गएर लेख्ने काम पनि गर्नुहोला। आफ्नो मनमा लागेको कुराहरू तपाईँको प्रतिक्रियाको आधारमा नै हामीले जति पनि परिवर्तन चाहन्छौँ ती परिवर्तनका लागि संवाहकको काम गर्नेछन् र अबदेखि यहाँहरूको प्रतिक्रिया पहिलेकै तुलनामा राम्रोसँग आओस् भन्ने पनि अपेक्षा गर्छु। र भर्खरै जुन उज्यालोको फेसबुक पेज UJYALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा सोधिएको प्रश्न, नेपालमा चल्ने सवारी साधनले प्रदूषण नियन्त्रणको लागि सहजताको काम कत्तिको गरेका छन् जस्तो तपाईँलाई लाग्छ, यसमा तपाईँका जुन प्रतिक्रिया थिए लाइक मार्फत आएका प्रतिक्रियाहरू जुन मैले बताइहालेँ। अब आजको प्रश्न, वर्षेनी वर्षायाम सुरु हुनासाथ बाढी पहिरोका कारण देशका अधिकांश सडक अवरुद्ध भई यात्रामा बढेको जोखिमलाई तपाईँले कसरी लिनुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा प्रसारण गर्नेछौँ। कार्यक्रममा अब भने पालो सवारी साहित्यको।
सवारी साहित्य
यस खण्डमा हामी कुनै पनि गाडीमा भएका लेख रचना तपाईँलाई सुनाउँछौँ। आज यहाँ मसँग 81J 8332 नम्बरको एउटा ट्याक्सीको पछाडि लेखिएको छोटो साहित्य छ जुन अत्यन्तै प्रेरणादायी पनि छ। त्यहाँ लेखिएको थियो, विदेशी गालीभन्दा नेपाली थालीबेस, विदेशी गालीभन्दा नेपाली थालीबेस। यसले सायद यो अर्थ्याउन खोजेको छ कि देशभन्दा बाहिर पुगेर गरिने कडा मेहनत यदि हामीले स्वदेशमै गर्ने हो भने यहीँ नै शान्ति र खुसी मिल्छ, यस्तो खालको सन्देश हुनसक्छ। त्यसैले त्यहाँ लेखिएको थियो, विदेशी गालीभन्दा नेपाली थालीबेस। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाडीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सडक र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौँ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको यो कार्यक्रम सडक र सवारीको अन्त्यमा आइसकेका छौँ। आजलाई कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी बिदा हुन्छौँ। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौँ, सुरक्षित रहौँ, स्वस्थ रहौँ। नमस्कार, शुभ दिन।
छेमको खोस्टो टिपी ट्वाङमा मिल्काउँदै को नेपाली
Bali।
पक्ष यमको दरबार भारी बोकी आउने हरको लाबा लश्कर के गर्यौ भनी सोद्धा छाती तन्काउँदै हाँसी रहे कि माताजी कि मुहार औलाउँदै कि नेपाली यो